لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله يا أيها الرسول بلغ ما أنزل إليك من ربك وإن لم تفعل فما بلغت رسالته والله يعصمك من الناس. أيضان گرامی، بہت خوشی کی بات ہے کہ ایسے جلسات کا انعقاد کیا جاتا ہے جہاں پر مقرر کو تھوڑا باندھ دیا جاتا ہے. مقرر آزاد نہیں ہے کہ جو جی چاہے کہے اور کہہ کے چپ چاپ چلا جائے. پہلے اسے باندھا گیا موضوع میں، اس کے بعد اعلان کر دیا گیا کہ جواب دہ بھی ہونا ہے. جواب دہی بہت اہم ہوتی ہے. ظاہر سے بات ہے کہ جو موضوع ہے، موضوع سے متعلق سوالات جو کچھ یہاں پر میں آپ کی خدمت میں عرض کروں گا، اس کا ذمہ دار ہوں. جو باتیں یہاں سے جانے کے بعد کرنا ہے وہ یہیں کر لیجئے. اگر کوئی بات ایسی کہی گئی جس پر آپ کو کوئی اعتراض ہے، حق ہے آپ کو اعتراض کرنے کا. ہر انسان اس بات کا حق ہے کہ اگر اس نے اپنا کان کسی کے حوالے کیا ہے، اپنا وقت کسی کو دیا ہے، تو یہ اس کا حق ہے کہ اسے کچھ ملے، کچھ ملے اور صحیح ملے. کسی مقرر کو یہ حق نہیں ہے کہ اپنے سامعین کا وقت برباد کرے یا انہیں یہ جو ہے گمراہ کرے. اگر یہ طریقہ باقاعدہ رائج ہو جائے تو بہت سارے مشکلوں سے ہم بچ جائیں گے. عزیز و موضوع جو ہمارے لیے معین کیا گیا، موضوع ہے اہمیت ولایت. اگرچہ مولانا حسین ندوی صاحب نے تھوڑا سا ولایت کا معنی مفہوم واضح کیا، لیکن وہ بہت جلدی میں تھے. شاید بچے صحیح طریقے سے معنی ولایت اور مفہوم ولایت سے آشنا نہ ہو سکے ہوں کہ کون سی ولایت کی اہمیت کی بات ہو رہی ہے. جیسا کہ مولانا موصوف نے فرمایا کہ ولایت یعنی سرپرستی. مسئلہ صرف سرپرستی اس کا ایک حصہ ہے، لیکن صرف ولایت میں سرپرستی نہیں ہے. ولایت میں حق تصرف موجود ہے. کیا مطلب حق تصرف کا؟ ہمارا جی چاہتا ہے کہ ہم سو جائیں، ہمارا ولی چاہتا ہے کہ ہم جاگتے رہیں. ہماری بات مانی جائے گی یا یہ جو ہے ولی کی بات مانی جائے گی؟ جس کے پاس ولایت ہے ولی کی بات مانی جائے گی. جہاں حق تصرف نہ ہو، صرف سرپرست ہیں، آخر لکھ دیا جاتا ہے نا زیر سرپرستی امام زمانہ. بہت سارے ادارے بنتے ہیں، لکھ دیتے ہیں کیا زیر سرپرستی ہے فلاں، زیر سرپرستی ہے فلاں آیت اللہ. بیچارے کو پتہ بھی نہیں کہ اس میں ہو کیا رہا ہے. امام کو تو خیر پتہ ہے کہ کیا ہو رہا ہے، لیکن جو کچھ ہو رہا ہے وہ امام کی مرضی کے خلاف ہو رہا ہے، مگر بورڈ پہ لکھا زیر سرپرستی ہے امام زمانہ. تو ولایت میں یہ والی سرپرستی نہیں ہے. ولایت ایسی سرپرستی جہاں اسے حق تصرف ہے، یعنی جو وہ چاہے وہ ہوگا، جو ہم چاہیں وہ نہیں ہوگا. یہ ولایت حق تصرف، اولا بھی تصرف. البتہ ولایت دو طرح کی ہے، ولایت حق اور ولایت باطل. دو طرح کے ولی ہوتے ہیں، حق ولی باطل ولی، اور دونوں کا انجام بھی الگ الگ ہے، نتیجہ بھی دونوں کا الگ ہے. اگر ولی حق کو اختیار کیا ہے اس کا نتیجہ اور ہے، ولی باطل کو اپنایا ہے اس کا نتیجہ اور ہے. ولایت حق کے آثار اور ہیں اور ولایت باطل کے آثار اور ہیں. آیت الکرسی تو ماشاءاللہ سب کو ہی یاد ہوگی، وہاں پہ دونوں ولایت کا تذکرہ ہے نا. اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور والذین کفروا اولیاؤہم الشیطان یخرجہم من النور الى الظلمات. دو طرح کے ولی ہیں, کچھ کا ولی اللہ ہے, کچھ کا ولی شیطان ہے. کچھ وہ ہیں جن کا ولی اللہ ہے یا اللہ جنہیں ان کا ولی مقرر کر دے. اصلی ولی کون ہے, اصلی مولا کون ہے؟ اللہ ہے. جنگ بدر میں جب کفار کا لشکر حملہ کرنے آیا تھا مسلمانوں پر تو ایک نعرہ وہ لگاتے تھے, لنا عزا ولا عزا لکم, لنا عزا ولا عزا لکم. عزا یہ جو ہے بت کا نام, ایک بت لات منات عزا تھا نا, تو ایک بت کا نام کیا تھا؟ عزا تھا. انہوں نے نعرہ لگایا کہ لنا عزا ولا عزا لکم, ہمارے پاس تو عزا ہے, تمہارے پاس تو عزا ہے ہی نہیں, یعنی کامیابی ہمیں ملے گی, جیتیں گے ہم, تم ہار جاؤ گے کیونکہ ہم خود بھی ہیں اور ساتھ میں عزا بھی ہے. جواب میں پیغمبر نے دوسرا نعرہ دیا مسلمانوں کو کہ اللہ مولانا ولا مولا لکم, ہمارا مولا اللہ ہے اور تمہارے پاس مولا ہی نہیں ہے. اللہ مولانا, سب سے پہلا مولا کون ہے؟ اللہ. اللہ اصلی مولا ہے, اس کے بعد جو مولا ہیں اگر اللہ نے انہیں مولا بنایا ہے تو مولائے برحق ہیں, اور اگر خود سے بن گئے ہیں تو مولائے باطل ہیں. اللہ نے مولا بنایا, رسول کو مولا بنایا, رسول نے مولا بحکم خدا ائمہ کو جو ہے مولا بنایا. غدیر میں اعلان ہوا من کنت مولا ہو فہذا علی مولا, جس کا میں مولا ہوں اس کے یہ علی مولا ہے. فقط مولا علی کا نام نہیں لیا بلکہ پیغمبر نے پورے 12 اماموں کا تذکرہ کیا ہے وہاں پر. اور جب آخری مولا پردے غیب میں جانے لگا تو فقہا کو مولا بنا کر کے چلا گیا. تو اصلی مولا کون ہے؟ اصلی مولا اللہ, اس کے بعد نبی. ظاہر سے بات ہے نبی کا درجہ مولا ہونے میں اللہ کے برابر نہیں ہے, ان کے بعد امام, امام کے بعد فقہا, فقہا بھی مولا ہیں ولی ہیں لیکن ان کا درجہ ائمہ کے برابر کا درجہ نہیں ہے. جیسے ائمہ مولا ہیں مگر خدا کے برابر کے مولا نہیں ہیں, اسی طریقے سے فقہا بھی ولی اور مولا ہیں لیکن ائمہ کے برابر کے نہیں ہیں. بعض دفعہ یہ شبہ ایجاد کر دیا جاتا ہے نا, یہ کہتے ہیں ولی فقی یعنی فقی اور امام کو برابر کر دیا. نہیں بھائی, کس نے کہا برابر کر دی؟ جیسے امام اور خدا برابر نہیں ہیں, مولا تو وہ بھی ہیں نا, مولا وہ بھی ہیں, مولا یہ بھی ہیں, لفظوں سے مت کھیلیے, وہ بھی مولا ہیں یہ بھی مولا ہیں. اسی طریقے سے امام بھی ولی, فقی بھی ولی, لیکن دونوں ولیوں میں فرق ہے. ایک معصوم ولی ہے, دوسرا عادل ولی ہے. ایک وہ ولی ہے جس کی ولایت تکوینی بھی ہے تشریعی بھی ہے, دوسرا وہ ولی ہے جس کی ولایت فقط تشریع تک محدود ہے, تکوینی ولایت اس کے پاس نہیں ہے. یہ چھوٹے چھوٹے فرق ہوتے ہیں. بہرحال تو ولایت کا مفہوم کسی حد تک واضح ہو گیا نا, ولایت یعنی حاکم, ولایت یعنی حاکم, ولایت یعنی وہ سرپرست جسے ہمیں حکم دینے کا حق حاصل ہے اور بات اسی کی مانی جائے گی, ہماری نہیں مانی جائے گی. اب اس ولایت کی اہمیت کیا ہے, اس ولایت کی کیا اہمیت ہے؟ کیونکہ جب تک بات یہ پتہ نہ چل جائے کہ کس چیز کے بارے میں گفتگو کی جا رہی ہے اس وقت تک بات سمجھ میں نہیں آتی. کبھی کبھی لوگ مخالفت کرتے ہیں, موافقت کرتے ہیں, لڑتے جھگڑتے, کس بارے میں لڑ رہے ہیں یہی یہ نہیں پتہ ہے. معلوم ہے جس چیز کی یہ حمایت کر رہے ہیں اسی کی حمایت یہ بھی کر رہے ہیں مگر لڑ رہے ہیں. کیوں؟ اس لیے کہ معلوم ہی نہیں ہے. دو دوست تھے, ایک عرب ایک ایرانی, دونوں سفر پہ نکلے. نہ عرب ایرانی کی بات سمجھتا تھا, نہ ایرانی عرب کی بات, نہ انہیں فارسی آتی نہ انہیں عربی آتی. ہو گئے دوست, چلے. دوپہر کا وقت آیا, کھانے کا موقع ہے, کیا کھائیں؟ اشارے اشارے میں پوچھا. ایرانی نے کہا انگور, अंगूर, अरब ने कहा नहीं अंगूर नहीं, हम खाएंगे अनब। उनका नहीं अनब नहीं, अंगूर, अंगूर नहीं अनब, अंगूर अनब। नज़दीक था कि हाथापाई शुरू हो जाए, तीसरा आदमी आ गया जिसे फारसी भी आती थी अरबी भी आती थी। उनका लड़ते क्यों हो, तुम अंगूर खाओ तुम अनब खाओ, हम ला कर तुमको दोनों दे देते। उसने ला करके रख दिया। जिसे अंगूर फारसी में कहते हैं उसी को अरबी में अनब कहते हैं। अब जब अंगूर सामने आया दोनों खुश, ये भी खुश वो भी खुश, झगड़ा फिर काहे का था। झगड़ा इस बात का था कि जानते ही नहीं थे कि है क्या चीज। बाद लोगों को विलायत और वली का माना ही नहीं मालूम है, जानते ही नहीं है। ना ये जो है लाशऊरी के बिना पे, नादानी के बिना पे, वरना दोनों एक ही हैं, अलग नहीं हैं। और इसी लाशऊरी और नादानी के बिना पर गुरोह दर गुरोह बनते जा रहे हैं, फिरके दर फिरके बनते जा रहे हैं। उनका गुरोह अलग, इनका गुरोह अलग, उनका गुरोह अलग। पैगंबर कहे थे 73 बने, यहाँ तो 7300 बन जाएंगे ऐसा लगता है। 7300 फिरके शायद बन जाएंगे, 73 तो दूर की बात है। बहरहाल विलायत की अहमियत अगर समझना मिलता, हमारी मुरायत जो है विलायत से विलायत हक है, विलायत बातिल नहीं। विलायत हक की क्या अहमियत है, अगरचे विलायत को हम तीन हिस्सों में बांट सकते हैं। ये जो है विलायत आम, विलायत खास और विलायत अखस। विलायत आम में सारी विलायतें आ गई, अल्लाह की विलायत भी आ गई, अंबिया की विलायत भी आ गई, अइम्मा की विलायत भी आ गई। और जब विलायत खास कहते हैं तो फ़कत अइम्मा अलैहिस्सलाम की विलायत। और जब विलायत अखस कहते हैं यानी फुकहा की विलायत। तीनों अलग अलग मफहूम में हैं, विलायत आम, विलायत खास और विलायत अखस। क्योंकि सेमिनार है ना, तो सेमिनार में थोड़ा सा अगर गहरी बात भी आ जाए, अमीर गुफ्तगू हो जाए तो कोई हरज है नहीं, हरज ही नहीं है बल्कि ज़रूरी है। सेमिनार का मकसद ही यही होता है। सेमिनार में आने वाले पहले से जहन अपना बना के ही आते हैं कि हमें सती बातें नहीं सुननी हैं। बहरहाल अगर हम इस्लामी तालीमात का जायज़ा लें, ये जो है गैर जानबदाराना जायज़ा, तासुब के साथ नहीं। पहले से एक बात हमने तय कर लिया, उसके बाद कुरान पढ़ रहे हैं। किस लिए पढ़ रहे हैं, ताकि अपने मतलब की दलील निकाल लें। एक नज़रिया हमने पहले से कायम कर लिया है, उसके बाद हदीसों को खंगाल रहे हैं काहे के लिए, अपने काम की हदीस निकालें। उल्टा नहीं, नहीं ये हमारे काम की नहीं है, हमारे खिलाफ जा रही है, इसको छोड़ो। ढूंढते 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 बहरहाल हदीसों में हर तरह की हदीसें पाई जाती हैं, सही हदीसें भी हैं और जाली और गढ़ी हुई हदीसें भी मौजूद हैं। अपने मतलब की हदीस निकाल लो, ला करके पेश कर दे, ये हदीस पाई जाती है। भाई हदीस है, हदीस किस मेयार की हदीस है? अच्छा जिनके सामने पेश कर दिया जाता है बेचारे वो तो जानते ही नहीं है कि हदीस, उनमें फ़कत अरबी में कुछ लिखा होना चाहिए, अरबी में कुछ लिखा होना चाहिए और समझ गया हाँ ये हदीस है। हदीस किसके सामने पेश कर रहे हैं? पर अगर हम आज़ाद होकर के, आज़ाद होकर के अगर कुरान को पढ़ें, हदीसों को जायज़ा लें, तो अंदाज़ा यही होता है कि विलायत और इमामत की अहमियत तौहीद और क़यामत के बाद सबसे ज़्यादा, अकीदे तौहीद और अकीदे माद, मबदा और माद जिसे कहते हैं हमें, इनके सिवा हर चीज़ से। अगर चाहे हमारे यहाँ बच्चों को उसूल दीन जब पढ़ाते तो इमामत को चौथे नंबर पर बयान करते हैं, इमामत को हम चौथे नंबर पर बयान करते हैं। पहले कहते हैं तौहीद, उसके बाद अदल, उसके बाद नबूवत, फिर इमामत का दर्जा आता है। लेकिन अगर आप कुरान और हदीस का अगर जायज़ा लेंगे, कुरानी आयात को देखेंगे, हाँ हदीस में जो बातें बयान की गई उससे अंदाज़ा होता है कि इमामत और विलायत का दर्जा नबूवत से बालातर है। तो मौलाना ने अभी कहा था ना कि जो कहे कि इमामत नबूवत से अफजल है वो जाहिल है, सही कह रहे हैं। यानी मुराद ये है कि अगर कोई कह दे कि इमाम हुसैन का दर्जा पैगंबर से बरतर है, क्योंकि पैगंबर के पास नबूवत भी है और इमामत भी है। हो सकता है कि एक इंसान नबी भी हो और इमाम भी, क्यों नहीं, बकरीद अभी गुजरी है ना, बकरीद ही के मौके पर तो ऐलान हुआ था इन्नी जाइलुका लिन्नास इमामा, किससे कहा गया था? हज़रत इब्राहिम से ना। हज़रत इब्राहिम कौन थे, नबी थे कि नहीं थे? बहरहाल अगर कुरान मजीद का हम जायज़ा लें तो हमें अंदाज़ा ये होता है कि इमामत और विलायत का दर्जा नबूवत से बालातर है। दलील यही जनाब इब्राहिम का वाक़या। कुरान मजीद के वही आयत, वैदा इब्तला इब्राहिम रब हो बे कलिमात फातम्महुन्ना काला इन्नी जाइलुका लिन्नास से इमामा, को तमाम तफासिर में है कि ये वो इम्तिहान की आखिरी मंजिल कौन सी थी, इस्माइल के गले पर छुरी रख देना ख्वाब में देखा। ये वाकया कब का है, इस्माइल के गले पर छुरी कब रखी थी, नबूवत मिलने के बाद या जो है नबूवत मिलने से पहले? नबूवत मिलने के बाद है, नबी तो हो चुके थे, दर्जे नबूवत पे फायद है, वे उलुल अज़्म नबी हैं, कोई मामूली नहीं, नबी भी हैं रसूल भी हैं, वो भी कौन से, उलुल अज़्म। ये सारे दर्जे मिल गए थे मगर इमामत अभी नहीं मिली थी। इमामत के लिए मजीद सलाहियत को साबित करने की ज़रूरत है, यानी जितनी सलाहियत पर नबूवत मिल जाती है उतनी सलाहियत पर इमामत और विलायत नहीं मिलती। मुमकिन है कि एक शख्स नबी हो मगर वो इमाम या जो है वली ना हो, उसकी जिम्मेदारियों में फ़कत पैगाम का पहुंचाना हो, पैगाम का नाफिज करना ना हो, नफाज उसकी जिम्मेदारी नहीं है। जब इब्राहिम का इम्तिहान हो गया तो इम्तिहान लेने के बाद तब इरशाद होता है कि इन्नी जाइलुका लिन्नास से इमामा। तो अगर अहमियत विलायत को समझना है तो कुरान की यही आयत कि क्या अहमियत है विलायत की। हज़रत का जब इंतकाल हो गया, इंतकाल पैगंबर के साथ साथ नबूवत का सिलसिला हमेशा हमेशा के लिए ख़त्म हो गया, अब कोई नबी हज़रत के बाद नहीं आएगा, लेकिन हज़रत की शरीयत भी ख़त्म हो गई, दीन भी ख़त्म हो गया, शरीयत क़यामत तक बाकी है, सिलसिले नबूवत ख़त्म हो गया, सिलसिले वही ख़त्म, लेकिन जो दीन पैगंबर लेकर के आए हैं, जो शरीयत पैगंबर लेकर के आए हैं, वो क़यामत तक बाकी रहेगी। शरीयत यानी कानून, किसी भी समाज के लिए कानून का बना देना काफ़ी नहीं है, चंद उमूर हैं जो कानून के सिलसिले में ज़रूरी हैं। पहली बात तो ये है कि कानून की हिफाजत की जाए, कानून कहीं तहरीफ ना हो जाए, कानून कहीं तब्दील ना हो जाए, कानून इनहराफ का शिकार ना हो जाए। पैगंबर के बाद नबूवत का सिलसिला तो बंद हो गया, लेकिन बहरहाल एक ऐसी हस्ती की ज़रूरत है जो शरीयत मुहम्मदी को इनहराफ और तहरीफ से बचा सके, एक ऐसी हस्ती की ज़रूरत है जो इस कानून को नाफिज करा सके। कभी कभी होता है कानून तहरीफ तो नहीं हुआ, कानून बदला तो नहीं, कानून में इनहराफ तो नहीं आया है, मगर कानून किताब में अलमारी में बंद पड़ा है। किस काम का वो कानून, जिस कानून पे अमल न किया जा सके, वो उस कानून की कोई अहमियत है, कोई कीमत है उसकी, कोई वैल्यू है? नहीं है। पैगंबर शरीयत को लेके आए, 23 साल तक पैगंबर ने मेहनत की, तकलीफ उठाई, अजियतें बर्दाश्त की, इतनी अजियत बर्दाश्त की कि नबी सादिक का बयान है कि माऊज या नबी उन कमाऊजीत, जितनी अजियतें मुझे दी गई उतनी तकलीफ किसी नबी को नहीं मिली। 23 साल जहमतों का समरा है इस्लाम। पैगंबर दुनिया से जा रहे हैं, अब इनके बाद कोई नबी आने वाला नहीं है, यही दीन क़यामत तक के लिए है। क़यामत कब आएगी, कई हज़ार साल के बाद आएगी, 1400 साल तो पैगंबर को रुख्सत हुए हो ही चुके हैं, नहीं मालूम अभी कितने 100 साल और कितने हज़ार साल बाकी हैं, खुदा के इल्म में, खुदा ही बेहतर जानता है। अलबत्ता इतना यकीन है कि कल क़यामत नहीं आएगी। क्यों यकीन है कल क़यामत नहीं आएगी, कोई जवाब दे सकता है? सबको मालूम है, आप सब जानते हैं, इसलिए कि क़यामत से पहले हमारा आखिरी इमाम आएगा। क قیامت تک کے لیے شریعت ہے تو ضرورت ہے ایک ایسی ہستی کی، ایک ایسی شخصیت کی، ایسے اشخاص کی ضرورت ہے جو قیامت تک شریعت محمدی کی حفاظت کر سکے، پیغمبر کے 23 سالہ محنتوں کی حفاظت کر سکے. اگر یہ ہستی نہ ہوگی تو یہ دین انحراف اور تحریف کا شکار ہو جائے گا. یہ ہستی جس کی ذمہ داری ہے شریعت کو تحریف سے بچانا تاکہ الہی نظام جو ہے منمانا نظام نہ بن جائے، الہی نظام منمانا نظام نہ بن جائے کہ جس کی جو مرضی آئے اس میں اضافہ کر دے، کبھی کسی چیز کو نکال دیا، کبھی کسی چیز کو داخل کر دیا. جب موڈ آیا یہ جو ہے حیالہ خیر العمل کو نکال باہر کیا، جب موڈ آیا الصلاۃ و خیر من النوم کو اضافہ کر دیا، جب جی چاہا فلاں چیز کو حرام کر دیا، اور کھلم کھلا کہا جانے لگا کہ یہ جو ہے متعطان کانتا فی عہد رسول اللہ انا احرمہما واعاقبہما، یہ دو چیزیں رسول خدا کے زمانے میں تھی، میں اسے حرام کرتا ہوں. میں اسے جب اتنی دیدہ دلیری پائی جاتی ہو، جب جسارت اتنی پائی جاتی ہو، کیا ایسے میں ایسی شخصیت کی ضرورت نہیں ہے جو ان کا مقابلہ کر سکے، اس دین خدا کو تحریف سے بچا لے؟ آج اگر دین خدا تحریف سے باقی رہ گیا، بچ گیا، وجہ صرف یہی ہے کہ رسول کے بعد ایک ولی معین کر دیا تھا رسول نے حکم خدا سے. کم سے کم ہم لوگوں کے کانوں تک بات پہنچ تو گئی نا، دین تو محفوظ رہ گیا. لہذا خدا بند عالم نے جب اس ولایت کا انتظام کیا تو عجب لہجے میں انتظام کیا. جب اپنے حبیب کو حکم دیتا ہے کہ اس ولایت کا اعلان کرو، بھائی اعلان تو بہت سی چیزوں کا پیغمبر نے کیا ہے نا، نماز کے واجب ہونے کا اعلان کیا، روزے کے واجب ہونے کا اعلان کیا، حج کے واجب ہونے کا اعلان کیا، یہ سارے اعلانات پیغمبر نے کیے ہیں نا، توحید کا اعلان کیا ہے، مختلف چیزوں کا پیغمبر نے اعلان کیا، حکم خدا سے اعلان کیا ہے، خدا نے حکم دیا ہے. لیکن کسی حکم کو بھیجتے وقت، کسی حکم کے اعلان کے لیے خدا نے وہ لب و لہجہ نہیں اپنایا ہے جو ولایت کے اعلان کے لیے اللہ نے لب اپنے حبیب کو دھمکی دے رہا ہے خدا. معمولی بات تو نہیں ہے نا، رسول حبیب خدا ہیں، بہت عزیز ہیں خدا کو، بہت عزیز ہے خدا کو. خدا جب رسول کی بے چینی، جب رسول کی تکلیفوں کو دیکھتا ہے، اب لفظ بے چین ہو جاتا ہے، خدا خدا کے بارے میں مناسب نہیں ہے، لیکن بہرحال ہم کیا کریں، ہمیں اپنے مفہوم کو سمجھانے کے لیے انہی الفاظ کا سہارا لینا پڑتا ہے نا. رسول کی تکلیف کو دیکھ کے خدا بے چین ہو جاتا ہے. طہٰ ما انزلنا علیک القرآن لتشقی، میرے حبیب میں نے قرآن آپ پر اس لیے نہیں نازل کیا ہے کہ آپ یہ جو ہے مشقتوں میں گھر جائیں. اتنا چاہنے والا خدا، اپنے حبیب سے اتنی محبت کرنے والا، لیکن جب اعلان ولایت کی باری آئی دھمکی دینے لگتا ہے خدا، یا ایھا الرسول بلغ ما انزل الیک من ربک وان لم تفعل فما بلغت رسالتہ. میرے حبیب جو آپ پر حکم نازل ہو چکا ہے، اب تک ما انزل سے مراد کیا ہے، فی الحال اس کا موقع نہیں میں بحث کروں. شیعہ سنی دونوں کی تفاسیر کو اگر دیکھیں گے تو جو انصاف پسند تھے مفسرین اہل سنت کے بھی، انہوں نے یہی کہا کہ ما انزل سے مراد ولایت علی کا اعلان ہے. فی الحال وہ موقع نہیں کہ میں اس کو ثابت کروں. کیوں؟ جو آپ پر نازل ہو چکا ہے، یعنی ولایت علی کا اعلان کر دیجئے، اور اگر نہ کیا، وَإِن لَّمْ تَفْعَلْ فَمَا بَلَّغْتَ رِسَالَتَهُ، تو آپ نے گویا رسالت کا کوئی کام ہی نہیں کیا. 23 سال کی محنت بیکار، رائے گاں کچھ نہیں کیا، ساری تکلیفیں برداشت کیا، سب بیکار. دھمکی ہے نا. پورے قرآن میں رسول کو 3 جگہ دھمکی دی گئی ہے، یہ پہلا موقع نہیں ہے. 3 مقامات ہیں جہاں خدا نے اپنے حبیب کو دھمکی دی ہے. ایک موقع ہے جس کا تعلق توحید سے ہے، لئن اشرکت لیحبطن عملک، میرے حبیب اگر آپ نے شرک اختیار کر لیا تو آپ کا سارا عمل بیکار ہو جائے گا، سارا عمل آپ کا بیکار. دوسرا موقع کہاں ہے؟ اگر خدا کی طرف کوئی جھوٹی نسبت دے دیا، کہ خدا مثال کے طور پر خدا نے نماز واجب نہیں کیا, پیغمبر کہہ دے گئے. اللہ تعالیٰ فرماتا ہے کہ نماز واجب ہے, یا قرآن میں کچھ اضافہ کر دیں. خدا نے کچھ نازل کیا, انہوں نے دیکھا نہیں یہ تو اپنے ماحول کے مطابق نہیں ہے, ہمارا مجمع بگڑ جائے گا, سامعین خفا ہو جائیں گے. جیسے ہم لوگ کرتے ہیں نا ذاکرین, ہم ذاکرین مجمع کا موڈ دیکھ لیتے ہیں, دیکھا نہیں یہ مجمع دوسرا ہے, فوراً گیئر بدل دیا ہے. رسول گیئر نہ بدلنا, جتنا کہا ہے اتنا ہی, مجمع کو اچھا لگے یا برا لگے, زندہ باد کہیں یا مردہ باد کہیں, تمہیں ان کے زندہ باد اور مردہ باد کہنے کی پرواہ نہیں کرنا. اگر پرواہ کر دیا تو ہمارے رسول نہ رہ جاؤ گے. الذین یبلغون رسالات اللہ ویخشونہ ولا یخشون احدا, وہ لوگ جو اللہ کے پیغام کو پہنچاتے ہیں صرف اللہ سے ڈرتے ہیں, کسی سے نہیں ڈرتے, کسی سے نہیں ڈرتے. لہذا یہ جو ہے مبلغین اسلامی کو دھمکی دینے کی کوششیں نہ کی جائیں. وہ جو ہے مبلغ مبلغ نہیں ہے جو دھمکیوں سے ڈر جائے. وہ اگر ڈرتے ہیں تو صرف کس سے ڈرتے ہیں؟ خدا سے ڈرتے ہیں. اگر خدا کو چھوڑ کے خلق خدا سے کوئی ڈرنے لگے وہ الہی مبلغ نہیں ہو سکتا ہے, وہ طاغوتی مبلغ ہوگا, وہ شیطانی مبلغ ہوگا. شیطانی مبلغ ہیں جو لوگوں کی واہ واہ یا دھمکیوں واہ واہ سے جو ہے خوش ہو جاتے, دھمکیوں سے ڈر جاتے. دھمکیاں اور تھیلیاں اللہ کے راستے پہ چلنے والوں کو ان پر اثر نہیں ڈال سکتی ہیں. لو تقول علینا بعض الاقاویل لقطعنا منه بالیمین ثم لقطعنا منه الوتین. اے حبیب, اگر تم نے کوئی غلط نسبت میری طرف دے دی تو میں تمہاری رگے گردن کاٹ دوں گا. دو دھمکی, تیسری یہاں پر ہے. یا ایھا الرسول بلغ ما انزل الیک من ربک وان لم تفعل فما بلغت رسالتہ. پہلی دھمکی کاہے کے سلسلے میں تھی, توحید کے بارے میں. دوسری دھمکی یہ جو ہے نبوت کے جو فرائض ہیں ان کے بارے میں. تیسری دھمکی اعلان ولایت کے بارے میں. تینوں کا وزن سمجھ میں آ گیا؟ جو وزن توحید کا ہے, جو وزن نبوت کا ہے, اسی پلے کی کیا ہے؟ ولایت ہے. تو ولایت کی اہمیت جو درج جتنی اہمیت توحید کی ہے, جتنی اہمیت نبوت کی ہے, اسی صف کی اسی پلے کی اہمیت جو ہے وہ ولایت کی اہمیت پائی جاتی ہے. اتنی سختی کے ساتھ کیوں خدا کہہ رہا ہے کہ اگر تم نے اعلان ولایت میں کوتاہی کی تو اتنا بھیانک انجام؟ آپ کا 1000 کام کیا, ایک کام نہیں کر رہے ہیں. یہ ایک کام نہ کیا تو پوری مہینے کی تنخواہ غائب. آج کی تنخواہ کاٹ لیں آپ بھائی, آج کی سیلری نہ دیں ہمیں. نہیں مہینے ہی کی نہیں, ساری کے ساری جتنی اب تک کام کیا ہے اب سب چھین لیا جائے گا, سب واپس. وجہ کیا ہے؟ وجہ یہ ہے کہ اگر یہ اعلان نہ ہوگا تو سارا سارا بیکار ہو جائے گا. اعلان ولایت کے سلسلے میں کوتاہی کا اتنا بھیانک انجام اس لیے ہے کہ اگر یہ اعلان نہ ہوا تو اب تک جتنا کام ہوا ہے سب کا سب برباد ہو جائے. گویا وہ کام ہوا ہی نہیں تو پھر آپ کو اس کا اجر کہے کا ملے گا, اس کی اجرت کس چیز کی ملے گی؟ عرض کیا کہ اگر اس کا اعلان نہ کیا تو الہی نظام جو ہے منمانے نظام میں تبدیل ہو جائے گا. مجھے پتہ ہی نہیں چلتا ہے ٹائم کتنا نکل جاتا ہے, ابھی تو میں نے تقریر شروع بھی نہیں کی ہے اور آدھے گھنٹے سے زیادہ گزر گیا ہے. گھبرائیے نہیں, میں ٹائم کے اندر ہی اس کو ختم کرنے کی کوشش کروں گا, سمیٹوں گا چیزوں کو. بہرحال قرآن مجید میں آپ نے ولایت کی اہمیت ایک اندازہ ہو گیا نا. اب جب ہم حدیثوں کا جائزہ لیتے ہیں, قرآن کے بعد دوسرا مصدر کیا ہے؟ حدیثیں. ہم جب حدیثوں کو دیکھتے, چاہے وہ حدیثیں جو شیعہ ذرائع سے ہم تک پہنچی ہیں یا وہ حدیثیں جو اہل سنت کے مصادر سے ہم تک پہنچی ہیں, دونوں میں ولایت کی اہمیت اجاگر ہے. چند حدیثیں آپ کی خدمت میں پیش کرتا ہوں. آپ کو اندازہ ہو جائے گا سب سے پہلے شیعہ ذرائع سے آئی ہوئی حدیث اصول کافی میں امام محمد باقر علیہ الصلوۃ والسلام سے. دیکھیے چھٹی اور ساتویں صدی ہجری میں جس صدی میں وہابیت کی بنیاد رکھی گئی, داغ بیل پڑی, ابن تیمیہ کا دور ہے, ہمارے علماء میں سے مراجع میں سے ایک بڑی عظیم ہستی گزری ہے جس نے تشیع کی بہت خدمت کی, ان کا نام ہے علامہ ہلی. علامہ ہلی نے بڑی مضبوط دلیلیں شیعت کی حقانیت کو ثابت کرنے کے لیے دی ہیں. بہت سی کتابیں, الفین نام کی کتاب ہے, 2000 حدیث, 2000 یہ جو ہے دلیلیں تشیع کی, اور دلیلیں بھی جو دی ہیں وہ اپنے گھر سے نہیں دی ہیں, اہل سنت کی کتابوں سے دی ہیں. اہل سنت کی کتابوں سے علامہ ہلی نے ایک مضبوط بنیاد تشیع کی قائم کی. تشیع کی قائم نہیں کی, بنیادیں تو تھیں اس کو, یعنی باقاعدہ یہ جو ہے منظم کر کے, مرتب کر کے, مدون کر کے, آسان بنا کر کے سب کے سامنے جو بکھری ہوئی چیزیں تھیں اکٹھا کر دیا, ہر کتاب سے نکال نکال کے نکال نکال کے. تو چھٹی صدی, ساتویں صدی ہجری میں یہ ابن تیمیہ وغیرہ کی طرف سے جو وہابی یہ جو سرغنہ تھے, یہ سازش رچی گئی کہ بھائی جب تک ہماری کتابوں میں یہ چیزیں رہیں گی شیعوں سے مقابلہ کرنا مشکل ہے. زیادہ تحریک چلائی گئی اس کو نکال دینے کی. میں عرض کروں گا دو چار حدیثیں بتاؤں گا کہ یہ حدیث فلاں زمانے میں صحیح مسلم میں تھی, اب نہیں ہے. پوری سازش کی گئی کو نکالا جائے, مگر اس کے باوجود جسے اللہ رکھے اسے کون چکھے. ان تمام سازشوں کے باوجود بہت ساری چیزیں محفوظ رہ گئیں اور ہیں. چنانچہ شیعہ ذرائع سے اصول کافی میں امام محمد باقر علیہ الصلوۃ والسلام فرماتے ہیں, بنی الاسلام علی خمس. یہی روایت اہل سنت کی, یہاں بھی تھوڑے سے فرق کے ساتھ اس کو عرض کروں گا. اسلام کی بنیادیں پانچ چیزیں ہیں, پانچ چیزوں پر اسلام کی عمارت کھڑی کی گئی ہے, پانچ پلر ہیں اس کے. بنی الاسلام علی خمس, علی الصلاۃ والزکاۃ والحج والصوم والولایۃ. پانچ پلر ہیں, نماز, حج, زکوٰۃ, روزہ اور ولایت. پانچ چیزیں ہو گئی نا, پانچ چیزیں. نماز کی بڑی اہمیت ہے, ان قبلت قبلت ما سوا, الصلاۃ عمود الدین, نماز دین کا ستون ہے. اگر نماز قبول سارے اعمال قبول, ان ردت ردت ما سوا, سارے اعمال لے کر کے آئے ہیں لیکن نماز اگر رد ہو گئی سب رد. بہت اہم ہے نماز. روزہ بہت اہم ہے, الصوم لی, خدا کہتا روزہ میرے لیے ہے, وہ انا اجزی بہی یا انا اجزا بہی, دو طرح سے پڑھا گیا ہے, میں اس کی جزا دوں گا, میں ہی اس کی جزا دوں گا یا میں اس کی جزا ہوں. اتنی بہت اہم چیزیں سب ہیں. حج اسی طریقے سے بہت اہم ہے, کسی اگر حج واجب ہو جائے اور حج واجب ہونے کے بعد وہ حج نہ کرے, بلا حج کیے مر جائے, تو حدیثوں میں ہے کہ کہتا ہے مت ان شئت یہودیا و ان شئت نصرانیا, اس کی موت اسلام کی موت نہیں ہوگی. یہ سارے پلر ہیں نا, اہم اہم پلر, اسی میں ایک ولایت بھی ہے. لیکن ولایت کیا اسی کے برابر کا پلر ہے؟ جتنی اہمیت نماز کی اتنی اہمیت ولایت کی, جتنی اہمیت روزے کی اتنی اہمیت ہے. نہیں, امام فرماتے ہیں کہ ولم یناد بشیئن کما نودیا بالولایۃ, جتنے اہتمام کے ساتھ جو ہے ولایت کا اعلان کیا گیا, کسی چیز کا اعلان نہیں کیا گیا. خواب جانتے ہیں کہ ولایت کا اعلان 100,000 حاجیوں کے مجمع میں ہوا, ولایت کے اعلان یہ دھمکی کے ساتھ ہوا. نماز کا اعلان کے سلسلے میں خدا نے دھمکی نہیں دی تھی, روزے کے سلسلے میں خدا نے دھمکی نہیں دی تھی, حج کے سلسلے میں خدا نے دھمکی نہیں دی تھی. اتنا اہتمام نہیں کہ آگے جانے والوں کو واپس بلاؤ, پیچھے جانے والوں کا انتظار کرو, پالانے شطور کا ممبر, وہ دھوپ, وہ گرمی, وہ شدت, उसके बाद मुबारकबाद 3 दिन तक मुबारकबाद देते रहे लोग। अभी अर्ज करूंगा कि ये जो है मुबारकबाद नहीं है, बैअत थी। ये दस्ते अली पर बैअत थी, फकत मुबारकबाद नहीं, ये शादी मुबारकबाद भाई मुबारक हो, ये वो वाली मुबारकबाद नहीं है। अर्ज करूंगा अभी। इमाम फरमाते हैं कि वल्लम युनादे बिशय इन कमानूदिया बिल विलाया। फिर इमाम फरमाते हैं यानी अल विलाया। इमाम फरमाते हैं कि सबसे ज्यादा अहमियत किसकी थी? इन 5 चीज़ों में, इस्लाम के पिलर 5, नमाज, रोज़ा, हज, ज़कात और विलायत, इन 5ों में सबसे ज़्यादा किस चीज़ की अहमियत है? अहमियत है विलायत की, अहमियत है। लेकिन नतीजा क्या निकला? अख़ज़ू 4 व तरकू हाज़िही यानी अल विलाया। मुसलमानों ने नमाज ले ली, रोज़ा ले लिया, हज ले लिया, लेकिन विलायत को छोड़ दिया। ये रवायत थी शिया ज़राए से। अब सुन्नी ज़राए से रवायत सुन लीजिए। अबू सईद खुदरी अजीम सहाबी हैं, शिया भी उनके एहतराम करते हैं और अहले सुन्नत के यहाँ भी बहुत उनका एहतराम होता है। अबू सईद खुदरी फरमाते हैं कि उमेरा नासो बेखम्स, ये अहले सुन्नत की जो है किताब से पेश कर रहा हूँ, उमेरा नासो बेखम्स, वहाँ पर था कि बुनियल इस्लाम वाला खम्स, यहाँ पर है उमेरा नासो बेखम्स, थोड़ा सा लफ्ज़ों का फ़र्क है। लोगों को हुक्म दिया गया था 5 चीज़ों का, 5 चीज़ों का लोगों को हुक्म दिया गया था। कौन कौन सी 5 चीज़ें थी जिन चीज़ों का हुक्म दिया गया, 5 चीज़ों का? वो थी अस्सलात व ज़कात व सौम व हज। फरमाते हैं अबू सईद खुदरी को मेरा नास व बेखम्स फालू बे अरबाइन व तरकू वाहिदा। लोगों को 5 चीज़ों का हुक्म दिया गया था, 4 को उन्होंने अपना लिया, 5वें को छोड़ दिया। लोगों ने पूछा वो 4 कौन थे और वो 5वां कौन था? वो 4 कौन थे? काला सलातो व ज़कातो व सौम शहर रमज़ान वल हज। वो नमाज है, ज़कात है, माह रमज़ान का रोज़ा है और हज है। तीला लहू फमल वाहिदा, उनसे पूछा गया वो एक कौन है जिसको छोड़ दिया लोगों ने? जवाब देते हैं काला विलायतो अली इब्न अबी तालिब। आप सुन्नी रवायत शिया रवायत से ज़्यादा मजबूत नज़र आ रही है। वहाँ फ़कत विलायत का नाम था, विलायत अली का नाम नहीं था, यहाँ तो विलायत अली का नाम है। कहते जिस चीज़ को छोड़ दिया गया वो कौन सी चीज़ है? फरमाते हैं वो विलायत अली इब्ने अबी तालिब है, जिसको लोगों ने तर्क कर दिया, जिसको लोगों ने छोड़ दिया। शिया और सुन्नी दोनों किताबों में तवातुर के साथ एक हदीस वारिद हुई है, हुई थी अलबत्ता, मन माता वलम यारिफ इमाम ज़माने ही माता मीततन जाहिलिया। जो शख्स मर जाए इस हालत में कि अपने ज़माने के इमाम साहेब ये जो है विलायत को न पहचाने, उसकी मौत जाहिलियत की, जाहिलियत से मुराद अनपढ़ नहीं है, याद रखिएगा, जहालत और है जाहिलियत, जहालत यानी अनपढ़, जाहिलियत का इस्तेमाल होता इस्लाम के मुकाबले में, असर जाहिलियत और असर इस्लाम, यानी इस्लाम के आने से पहले का जो पीरियड है उसे कहते हैं जाहिलियत का दौर, यानी वो दौर जब इस्लाम नहीं था। यहां क्या कहा जा रहा है? मन माता वलम यारिफ इमाम ज़माने ही माता मीततन जाहिलिया। जो शख्स अपने ज़माने के, अपने दौर के इमाम को न पहचाने, साहिबे विलायत को न पहचाने, उसकी मौत जाहिलियत की मौत है, यानी उसकी मौत इस हाल में है कि वो इस्लाम से खाली है, इस्लाम से आरी है, उस ज़माने की मौत है जब अभी इस्लाम आया नहीं था या उसने इस्लाम को पहचाना नहीं था। यानी विलायत अगर नहीं तो इस्लाम भी नहीं। विलायत इक्वल है किस चीज़ के? इस्लाम के। بغیر ولایت کے اسلام ہی نہیں ہے. وہ روایت شیعہ ذرائع سے میں نے پیش کی, یہ روایت جو ہے وہ سنی ذرائع سے میں نے آپ کی خدمت میں پیش کی. یہ جو ہے محی الدین نے ابن عربی, ان کا تعلق 8ویں صدی ہجری سے ہے, سن 755 ہجری میں ان کا انتقال ہوا ہے. وہ فرماتے ہیں کہ یہ روایت صحیح مسلم میں موجود ہے. کہاں موجود ہے؟ صحیح ہے مسلم میں یہ روایت موجود ہے, لیکن آج آپ دیکھیں گے تو موجود نہیں ہے, آج نہیں ہے. سن 755 میں ان کا انتقال ہے, گویا 8ویں صدی میں یہ روایت تھی. بعد میں نکال کیوں عرض کیا, کسی صدی میں وہ تحریک شروع ہوئی. کاہے کی تحریک شروع ہوئی؟ تحریک کا آغاز کیا گیا کہ وہ روایتیں جو شیعی موقف کو تقویت پہنچا سکتی ہیں, شیعی عقائد کو استحکام دے سکتی ہیں, ان کو نکال دیا جائے. پیغمبر سے پیغمبر نے کہا کہ ہمارے اہل بیت وہ ہیں جو امت کو اختلاف سے محفوظ رکھ سکتے ہیں, جس طریقے سے یہ جو ہے ستارے آسمان کے لوگوں کو ڈوبنے سے بچا لیتے ہیں, ہمارے اہل بیت جو ہیں وہ لوگوں کو اختلاف سے بچا لیں گے. لیکن جب لوگ اہل بیت سے اختلاف حاصل کر لیں گے تو یہ وہ زمانہ ہوگا جب وہ شیطان کے گروہ میں چلے جائیں گے. تو کسی نے پوچھا, یا رسول اللہ اہل بیت کو چھوڑنے کے بعد اس امت کا حال کیا ہوگا؟ عجب جواب دیا ہے, کہ کمر شکستہ گدھے جیسا حال ہوگا. کمر شکستہ, ایک تو گدھا انسانیت سے وہاں گرے, وہ بھی کون سی کمر ٹوٹ. گدھے کا سارا ہنر یہی ہے نا کہ اس پر آپ بوجھ لاد کے ڈھوئے, جس گدھے کی کمر ٹوٹ گئی ہو بے مصرف ہو کر کے قوم رہ جائے گی. پیغمبر فرماتے ہیں کہ اگر کسی نے ولایت اہل بیت سے منہ موڑ لیا وہ قوم اختلاف کا شکار ہو جائے گی. آج مسلمانوں میں تفرقہ ہے, اختلاف ہے, لوگ بیٹھ کر کے اس کے اسباب و علل کو ڈھونڈتے ہیں, کیا وجہ ہے, مسلمان آپس میں لڑ کیوں رہا ہے, ایک دوسرے کے خون کا پیاسا کیا ہے, سارے اسباب کو ڈھونڈتے ہیں, لیکن جو اصلی سبب ہے اس سے غفلت اختیار کی جاتی. وہ سبب کیا ہے؟ ولایت اہل بیت سے دستبردار ہو گئی ہے امت. البتہ ولایت اہل بیت سے فقط سنی دستبردار نہیں ہوئے, شیعہ بھی دستبردار ہو گئے ہیں. انہوں نے ولایت کو کا تذکرہ ہی نہیں کرتے. ہم ولایت کا تذکرہ تو کرتے ہیں مگر فقط دوستی کے معنی میں, اطاعت کے معنی میں نہیں. ولایت کا معنی کیا لیتے ہیں؟ محبت. محبت تو ٹھیک ہے, مطلب محبت کرتے ہیں, لیکن ولایت کا معنی محبت نہیں, ولایت کا معنی حکومت ہے. ولایت کا معنی محبت یہ شیعہ ترجمہ نہیں ہے, یہ سنی ترجمہ ہے. جو معنی ولایت کر لیں گے وہی معنی ہے مولا کا, مولا یعنی صاحب ولایت. اگر آپ یہ جو ہے ولایت کا معنی محبت لے لیں گے تو مولا کا معنی بھی دوست ہوگا, مولا کا معنی بھی حاکم نہیں ہوگا. بھائی من کن تو مولا ہو فہذا علی مولا, غدیر کے میدان میں پیغمبر نے فرمایا اس کے شیعہ بھی قائل ہیں, سنی بھی قائل ہیں, دونوں قائل ہیں, دونوں قائل ہیں. فرق کیا ہے؟ ہم کہتے ہیں کہ مولا یعنی حاکم, مولا یعنی امام, مولا یعنی پیشوا, مولا یعنی قائد, مولا یعنی اولا بالتصرف. وہ کہتے ہیں مولا یعنی دوست. ہم علی کو دوست رکھتے ہیں, ختم ہو گئی بات. پیغمبر نے اتنا ہی کہا تھا, جس کا میں دوست ہوں اس کے علی دوست ہیں. اگر ہم نے جو ہے ولایت کا یہی معنی کر دیا تو ہمارا معنی ان کا معنی تو ایک ہی ہو گیا ہے نا پھر تو. آج شیعوں نے بھی ولایت کو چھوڑ دیا ہے. میں سارے کی بات نہیں کر رہا ہوں, جب بھی کوئی ایسی بات کہی, یعنی عام طور سے ہم محبت کا دعویٰ تو کرتے ہیں, لیکن جہاں اطاعت کی منزل آتی ہے, ہمارا کاروبار, ہمارا رہن سہن, ہمارا شادی بیاہ, ہماری شکلیں, ہمارا مکان, ہماری تعلیم, کون سی چیز ہے جو اہل بیت کی تعلیمات سے میل کھاتی ہے؟ کون سی چیز ہے ہمارے پاس؟ تو نتیجہ اس کا کیا ہے؟ انتشار. نتیجہ اس کا کیا ہے؟ اختلاف, لڑائی. چھوٹی باتوں پہ جھگڑا ہو رہا ہے, چھوٹی باتوں پہ لڑ رہے ہیں ہم. میری رائے پہ آپ ہوتے کون ہیں اپنی رائے دینے والے؟ پوچھئے کہ امام کی رائے کیا ہے.
नमाज में क्या पढ़ें क्या ना पढ़ें। देखो इमाम कैसे नमाज पढ़ते थे, इमाम ने क्या कहा है, पूरी किताब सलात मौजूद है, चाहे काफी के में देख लें। ये जो है काफी, जो है काफी तहजीब इस्तफसार आमल्ला यहदुर फकीर, चारों किताबों में उठा करके देख लें। इमाम जाफर सादिक अलैहिस्सलाम से जब पूछा जाता था मौला नमाज कैसे पढ़ें, मौला तशहुद कैसे पढ़ें, मौला ये जो है मौला सजदे में क्या पढ़ें, रुकू में क्या पढ़ें, क्या कहा है मौला ने, जो मौला ने कहा है वो अंजाम दें, जो मौला ने कहा है वो अंजाम दें, और जिस चीज को मौला ने नहीं कहा नहीं हमें अच्छा लगता है। बहुत सी चीजें अच्छी हैं, हर अच्छी चीज नमाज में शामिल तो नहीं की जाती, बहुत सी अच्छी चीजें हैं। मसायब करबला सुनना हमें अच्छा लगता है, दिल को सुकून मिलता है, नमाज में पढ़ने लगे। रुकू में जो है वो जनाबे अली अकबर का मसायब, सजदे में जनाबे अली असगर का मसायब, तशहुद में जनाबे अब्बास का मसायब, सही तो है ना, सही तो ये भी होना चाहिए, मगर कहाँ। हर चीज का एक मौका और महल है, नमाज वही है जो अहले बैत ने सिखाई, इसके अलावा कुछ नहीं है। दूसरों से हमारा इख्तलाफ यही है ना कि आप लोगों ने ऐड कर लिया और हम भी वही काम करने लगे। हर अच्छी चीज मिसाल के तौर पर उन्होंने कह दिया अजान में असलात खैरु मिन नौम, हम भी कहते हैं असलात खैरु मिन नौम, नमाज यकीनन नींद से अच्छी है, बेहतर है कि नहीं है। बात तो गलत तो नहीं ना है, बात तो सही है, मगर आपको हक क्या ऐड करने का। रसूल ने कहा था अय्याला खैरुल अमल, आप कहते हैं असलात खैरु मिन नौम, हक नहीं ना है। हम दूसरों पर जो एतराज करते हैं अपनी बारी जब आती है, जो चाहे बढ़ाते जाएं, जो चाहे घटाते जाएं, नहीं नहीं ये ठीक नहीं है वो नहीं, ये इसका मतलब है कि हमने अहले बैत की वलायत को अपनाया नहीं है। अजीजो जब गदीर में वलायत का ऐलान हो गया, बस आखिरी जुमला सुने, अहमियत ये जो है वलायत के सिलसिले में कितनी अहम चीज थी। नमाज का ऐलान हुआ, रोजे का ऐलान हुआ, हज का ऐलान हुआ, कहीं पर दीन की तकमील की सनद न मिली। कमाल दीन की सनद जब मिली, जब विलायत का ऐलान हो गया। अगर विलायत है तो दीन कामिल है, नेमतें तमाम है, अल्लाह इस दीन से राजी है। लेकिन अगर विलायत नहीं है, न दीन कामिल है, न नेमतें तमाम है, और न अल्लाह इस दीन से राजी है। खुदा बंदे आलम से दुआ है कि खुदा हम सबको तौफीक दे ये जो है विलायती इस्लाम को अपनाने का, मुर्तदवी इस्लाम को अपनाने का। खुदा हमें तौफीक दे कि हम वाकयन विलायत को सिर्फ जबान से अदा न करें, बल्कि हमारी जिंदगी का हर हर लम्हा, जब भी हमारे दरमियान किसी बात पर इख्तलाफ हो, हल इख्तलाफ अहले बैत के दर पे आ जाए, किताबों को देखें, अलबत्ता वो देखें जिन्हें किताब पढ़ना आता है, जिन्हें किताब पढ़ना तो जानते हैं किताब पढ़ना, जिन्हें मालूम है कि हदीस होती क्या चीज, कितनी हदीसें हैं। एक हदीस कहीं पढ़ लिया, एक हदीस पढ़ने से काम नहीं चलता है, क्योंकि एक मुमकिन एक हुक्म इमाम ने भी बयान किया, उसके बाद उसकी तशरीह दूसरी हदीस में है, ये वाली हदीस तो पढ़ लिया, वो वाली हदीस आपने पढ़ी ही नहीं। बनवाने मिसाल इमाम ने कह दिया अकरमिल उलमा, उलमा का एहतराम करो। अब इसमें ये नहीं कहा गया कि आदिल उलमा का एहतराम करो, फासिक उलमा, जो भी पढ़ा लिखा आदमी, मैं भी आ गया मामा अबा कवा पहन के साथ, मेरा नाम भी उलमा में शो, अगरचे मैं बदकिरदार हूँ, अला याज़ु बिल्ला नऊज़ु बिल्ला, मैं बदकिरदार हूँ, शराबी हूँ, जुआरी हूँ। मैंने कहा कि पैगंबर ने इमाम ने कहा है उलमा का एहतराम करो, मेरा भी एहतराम करो, वाजिब है तुम्हारे ऊपर। इमाम ने एक और बात कही थी यहाँ का अकरमिल उलमा, उसके बाद इमाम ने कहा कि वला तुकरमिल फुसाक, फासिकों का एहतराम मत करना। क्या मतलब अब निकलेगा उस हदीस को, इस हदीस से जब मिलाएंगे मतलब क्या निकलेगा, यानी आदिल उलमा का एहतराम करो, फासिक उलमा का एहतराम ना करो, ये निकलेगा ना। तो जब भी समझना है, एक हदीस देख करके आप कोई उन्वान कायम नहीं कर सकते, पहले तो ये देखना ये हदीस सही है, ज़ईफ है, जाली है, गढ़ी हदीसें बहुत सी गढ़ी गई हैं ना, ये हदीस कुरान से टकरा रही है या नहीं टकरा रही है। मेयार हदीस की तशरीह का कुरान है, सुन्नी शिया दोनों ज़राए से ये रवायत नकल हुई है कि पैगंबर ने फरमाया, आखिरी खुतबा जब दिया है हज्जतुल विदा के मौके पर, पैगंबर ने वहाँ फरमाया है क
کسورت علی الکذابہ وسیکون، میری طرف بڑی جھوٹی نسبتیں دی جا رہی ہیں اور دی جائیں گی، ستکسر. ایسے موقع پر ذمہ داری کیا حدیث کو نہ ماننے کا؟ نہیں، حدیث کو دیکھو، اگر قرآن سے ٹکرا جائے دیوار پہ دے مارو. تو حدیث فہمی کے لیے ضرورت ہے کہ آپ قرآن کو سمجھ لیں پورا، ساری حدیثوں پر آپ کی نگاہ ہو، کون سی حدیث کس راوی نے نقل کی ہے، کس موقع پہ نقل کی ہے، کون سی حدیث کہاں ٹکرا. کبھی کبھی ہوتا ہے کہ دونوں حدیثیں ٹکرا رہی ہیں، دونوں صحیح ہیں، دونوں ٹکرا رہی ہیں، کچھ وہ کچھ. اب امام تو ایک ہی بات کہیں گے نا، پھر دیکھا جاتا ہے کن حالات میں کہی گئی ہے. تقیے کی دور کی تو نہیں ہے، ممکن ایک تقیے کی دور کی ہو، دوسری تقیے سے آزاد زمانے کی ہو. میں تفصیلی بحث ہے اسے. مجتہد اسے کہتے ہیں جس میں اتنی ساری صلاحیت پائی جائے. اگر آپ کے اندر اتنی ساری صلاحیت موجود ہے، بسم اللہ، آئیے. جھگڑا کرنے کی کیا ضرورت ہے، لڑنے کی کیا ضرورت ہے؟ کتابوں کو دیکھیے. بعض لوگ کہتے ہیں موٹی موٹی کتابوں کا حوالہ مت دیجیے. اب کیا مطلب ہے بھائی، ٹائمس آف انڈیا کا حوالہ دیں؟ کہے گا حوالہ دیں گے ہم جب سند کے طور پر پیش کریں گے تو کہیں گے نا اصول کافی. نو بھارت ٹائمس کا حوالہ دے دیں تو آپ خوش ہو جائیں گے، سامنا کا حوالہ دے دیں اور خوش ہو جائیں گے. یہ کہے گا حوالہ دیں گے. تھوڑا سا عقل کی بات کیجیے، تھوڑا منطق کی بات کیجیے. جذبات میں آ کر کے اپنے ہاتھوں سے اپنے پیر پہ کلہاڑی مت ماریے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.